नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर संवादमा स्वागत छ। म सन्तोष रेग्मी। प्रमुख दलहरू नयाँ नेतृत्व चयन तथा संगठन विस्तारमा व्यस्त छन्। नेकपा एमाले चितवनमा जारी दशौं महाधिवेशन मार्फत आज नयाँ नेतृत्व चयन गर्दैछ। नेपाली कांग्रेसले मंगिर 24 26 गतेसम्म गर्ने महाधिवेशनका लागि अहिले जिल्ला तथा क्षेत्रीय तहमा नेतृत्व चयन भइरहेको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले पुष 11 13 गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ। त्यसका लागि हिजोदेखि पालिका तहको सम्मेलन गरिरहेको छ। एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादीले पनि संगठन विस्तारलाई तीव्रता दिएको छ। पालिका तथा जिल्ला नेतृत्व चयन घोषणा लगायतका कार्यलाई एकीकृत समाजवादीले पछिल्लो दिनमा तीव्रता दिएको हो। दलहरूका यी आन्तरिक गतिविधिमा ठूलो जनसमुदायको सहभागिता पनि देखिएको छ। आजको अन्तर्संवादमा हामी पार्टीहरूका गतिविधिमा लोकतन्त्रको अभ्यास, यी दलहरूका गतिविधिले लोकतन्त्रको प्रवर्धन र राजनैतिक प्रणालीको स्थायित्वका लागि खेल्ने भूमिका, मुलुकको आवश्यकता सम्बोधनमा कहाँ छन् दलहरू लगायतका विषयमा कुराकानी गर्नेछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल। खनालज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद।
मूल रूपमा दलहरूले अहिले आन्तरिक गतिविधिहरू तीव्र पारेका छन्। यहाँको पार्टीले पनि संगठन निर्माणका कामहरूलाई तीव्र पारेको छ। हिजो मात्रै पनि विभिन्न ठाउँमा नगर समितिहरू घोषणा भएको छ राजधानीमा, र राजधानी बाहिर पनि विभिन्न स्थानहरूमा यहाँहरूको संगठन निर्माण भइरहेको छ। यहाँहरूको संगठन निर्माणबाटै अगाडि बढ़ौं। यहाँहरू एमालेबाट छुट्टिएर बनेको नयाँ पार्टी हो यहाँहरूको, जुन हिसाबले यहाँहरूले संगठनलाई तीव्रता दिइरहनु भएको छ। पहिलो कुरा, यहाँलाई आफ्नो पार्टीकै तर्फबाट यहाँहरूको संगठन विस्तारका कामहरू कसरी भइरहेको छ त्यहीँबाट शुरू गरौँ। हजुर,
अहिले हाम्रो पार्टी वास्तवमा चाहिँ नि समीर पुष्पलालले स्थापना गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीको अत्यन्त महत्वपूर्ण उत्तराधिकार हुँदा हुँदै पनि हामीले संगठनात्मक रूपले यो पार्टीलाई भर्खर निर्माण गरेका छौँ, र हामीले करिब 2 महिना मात्रै भयो यो पार्टी निर्माण गरेको। तर यो छोटो अवधिमा अहिले हामीले केन्द्रीय निकायहरू, केन्द्रीय कमिटी सम्पूर्ण हामीले निर्माण गरिसक्यौँ। त्यसरी नै प्रदेश कमिटीहरू 7 प्रदेशमा निर्माण गरिसक्यौँ। देशका 77 जिल्लामध्ये 76 जिल्लामा हामीले जिल्ला कमिटीहरू निर्माण गरिसक्यौँ। हिजो मात्रै वास्तवमा चाहिँ नि मुस्ताङमा पनि हामीले नयाँ जिल्ला कमिटी घोषणा गरेका छौँ, 51 सदस्यीय जिल्ला कमिटीको घोषणा। विभिन्न पालिकाहरू र वार्डहरूमा कमिटीहरू निर्माणका प्रक्रियाहरू राष्ट्रव्यापी रूपमा बढ़िरहेका छन्, र अहिले पार्टी सदस्यता विस्तार गर्ने एउटा अभियान चलिरहेको छ। त्यसरी नै पार्टीका वरिपरि 21 भन्दा बढी जनसंगठनहरू निर्माण भएका छन्, र तिनीहरू पनि राष्ट्रव्यापी रूपमा आफ्नो सेक्टरमा निरन्तर क्रियाशील छन्, गतिशील छन्। र नेपालको कम्युनिस्ट आन्दोलनमा हाम्रो पार्टी एउटा नवोदित क्रान्तिकारी पार्टीको रूपमा, एउटा आम जनताको आकर्षण भएको पार्टीको रूपमा, र समाजवादतर्फ यो देशलाई लाने एउटा आँट र हिम्मत भएको पार्टीको रूपमा, र देशको राष्ट्रियतालाई, देशको लोकतन्त्रलाई, देशको एउटा प्रजातान्त्रिक मूल्य मान्यताहरूलाई पनि रक्षा गर्दै समाजवादतर्फ दृढतापूर्वक यो समाजलाई अगाडि बढाउने एउटा नयाँ ज्योतिको रूपमा यो पार्टी अगाडि बढेर आइरहेको छ, र जनसमुदायको बीचमा, कम्युनिस्ट क्रान्तिकारीहरूको बीचमा एउटा नयाँ आशा, उमङ्ग, उत्प्रेरणा जगाउन सकिरहेको छ।
खनालज्यू, अब यहाँ बीचमा केही समय बिरामी पनि हुनुभयो। पार्टी निर्माण हुनुभन्दा अगाडि ती तयारीहरूमा पनि यहाँको भौतिक उपस्थिति हुन सकेन। यद्यपि अहिले यहाँको सक्रियता पछिल्लो दिनमा बढ़ेर गएको छ। पार्टीको निर्माणको आवश्यकताका सन्दर्भमा जसरी यहाँहरू पहिला होइन सबै देशभरिका कम्युनिष्टहरू मिल्नुपर्छ, यहाँहरूको त नारै छ संसारका मजदूरहरू एक हुनुपर्छ, तर यहाँ हाम्रो मुलुकमा पार्टीहरू एक हुन सकेनन्, भएका पनि टिक्न सकेनन्। मूल रूपमा कम्युनिष्टहरूको जुन एकतापछि एउटा वातावरण देखिएको थियो, होइन मुलुकले अब राजनीतिक स्थायित्व प्राप्त गर्ला, नयाँ ढंगको विकासमा चाहिँ मुलुक अगाडि बढ़ला, तर त्यो हुन सकेन। यहाँहरू फेरि नयाँ पार्टी निर्माणमा यत्रो लामो समय यहाँहरूले नै निर्माण गरेको, यहाँहरूले नै अगाडि बढ़ाएको पार्टी छोडेर अर्को पार्टी निर्माणको लागि यहाँहरू त्यो अभियानमा हिँड्नुभयो, के आवश्यकता पर्यो त्यस्तो?
वास्तवमा नेपालको कम्युनिस्ट आन्दोलन अथवा कुनै पनि देशको कम्युनिस्ट आन्दोलन जसले क्रान्ति गरिरहेको छ अथवा निर्माणको काम गरिरहेको छ, उसका सामु सबभन्दा महत्वपूर्ण कुरा भनेको त्यसको वैचारिक र राजनीतिक कार्यदिशा हो। वैचारिक र राजनीतिक कार्यदिशा ठिक भयो भने पार्टी पनि अगाडि बढ्छ, क्रान्ति पनि अगाडि बढ्छ। तर वैचारिक र राजनीतिक कार्यदिशा ठिक भएन भने एकताबद्ध भइरहेको पार्टीमा पनि विग्रह र विभाजनहरू आउँछन्, क्रान्तिमा धक्का लाग्छ, समाजमा धक्का लाग्छ, त्यो कुराको इतिहासलाई हामीले हेऱ्यौँ भने पहिलो दुईटा दशकसम्म 6 सालदेखि 19 सालसम्म हाम्रो पार्टी एकताबद्ध थियो, 20 को दशकमा गएर चकनाचुर भएर विभाजित भयो, 30 को दशकबाट हामीले एकताको प्रक्रिया सुरु गर्यौँ, 40 को दशकमा आउँदा फेरि कम्युनिस्ट आन्दोलनलाई एउटा मजबुत र शक्तिशाली संगठनको रूपमा हामीले विकास गर्यौँ। त्यति बेलाको नेकपा माले अथवा नेकपा एमाले भएर अगाडि बढेको पार्टी बडो शक्तिशाली पार्टी थियो। 50 को दशकमा आउँदा सशस्त्र सङ्घर्ष र जनआन्दोलनको धारा दुईटामा विभाजित भयो कम्युनिस्ट पार्टी। फेरि 70 को दशकमा आउँदाखेरि, 60 को दशकमा आउँदाखेरि हामी फेरि कार्यगत एकता गर्ने ठाउँमा आइपुग्यौँ र जसले गर्दाखेरि 62-63 को जनक्रान्ति हामीले सम्पन्न गर्न सक्यौँ। 10 वर्ष लगाएर हामीले संविधान बनायौँ, शान्ति प्रक्रियालाई हामीले अगाडि बढायौँ, संविधान सभा मार्फत संविधान बनाउने ऐतिहासिक काम गर्यौँ र चाहिँ नि पछिल्लो संविधान को घोषणापछि हामीले एउटा चाहिँ पहिलो निर्वाचन गरेर त्यो पहिलो निर्वाचनमा वामपन्थी शक्तिहरूलाई असाधारण रूपले र ऐतिहासिक रूपले विजयी गर्न सफल भयौँ। तर ठिक त्यस पछाडि यत्रो ठुलो सफलता प्राप्त भइसकेपछि नेकपा एमालेको त्यति बेलाको नेतृत्वदायी गुटका नायक एपी ओलीको नेतृत्वमा जुन सरकार बन्यो र 9 महाधिवेशनबाट जो उहाँलाई हामीले अध्यक्ष बनायौँ, अध्यक्ष बनाएको बिन्दुदेखि उहाँले पार्टीलाई फेरि गलत दिशातर्फ, दक्षिणपन्थी अवसरवादी दिशातर्फ, पुँजीवादी पुँजीवादपन्थी दिशातर्फ उहाँले चाहिँ लानुभयो र दलाल पुँजीवादको सेवक बनाउनु भयो नेकपा एमालेलाई पनि। त्यसले गर्दाखेरि अहिले विग्रह पैदा भएको छ र हामीले पार्टीको सही वैचारिक राजनीतिक कार्यदिशालाई अगाडि बढाउनुको लागि, त्यसलाई संरक्षण गर्नुको लागि र सिङ्गो कम्युनिस्टहरूलाई संरक्षण गर्न एकताबद्ध गर्नुको लागि हामीले यो विद्रोह गर्नुपर्ने आवश्यकता पर्यो। विद्रोह वास्तवमा नयाँ सिर्जनाका निम्ति हो, नयाँ निर्माणका निम्ति हो, नयाँ अग्रगतिका निम्ति हो, नयाँ प्रगतिका निम्ति हो, सिद्धान्त निष्ठ एकताका निम्ति हो, नीति निष्ठ एकताका निम्ति हो र विधि निष्ठ एकताका निम्ति हो। त्यसो हुनाले यो विद्रोह भनेको एउटा चाहिँ प्रगतिशील विद्रोह हो भन्ने कुरा स्पष्ट छ।
अब अहिले दलहरूका महाधिवेशनहरू, सम्मेलनहरू चलिरहेको पृष्ठभूमिमा, यहाँहरूको संगठन निर्माण चलिरहेको पृष्ठभूमिमा दलहरूको भूमिकालाई लिएर पनि अलिकति छलफल गर्नुपर्ने अवस्था छ। दलहरू मुलुकमा किन चाहिन्छन्? दलहरूले मुलुकलाई किन चाहिँ, आम मानिसहरू दलहरूप्रति विश्वास राख्दछन्? के हाम्रा दलहरू ती आधारभूत कुराहरूमा चाहिँ सक्षम छन्, भइरहेका छन्?
यो समाजको एउटा निश्चित विकासका उपजहरू हुन्। विगतमा मातृसत्तात्मक समाज, आदिम साम्यवाद थियो, त्यति बेला दलहरू थिएनन्। दास समाज थियो, त्यति बेला पनि दलहरू थिएनन्। सामन्तवादी समाज थियो, त्यति बेला पनि दलहरू थिएनन्। दल उत्पन्न हुने परिस्थिति नै बनेको थिएन। तर पुँजीवाद उत्पन्न भइसकेपछि दलहरूको पनि उत्पादन भयो र दलहरू उत्पत्ति भए र दलहरू मात्र होइन बहुदलीय प्रतिस्पर्धाको प्रणाली पनि विकसित भएर गयो। यो पुँजीवादको उपज हो। अहिले हामी पनि जस्तो अहिले विश्वभरि हेर्नुभयो भने जहाँ जहाँ पुँजीवाद विस्तार भएको छ ती ठाउँहरूमा पुँजीवादी जनवाद पनि विस्तार भएको छ र बहुदलीय प्रणालीहरू, बहुदलीय प्रतिस्पर्धाको प्रणालीहरू हामी देख्छौँ। यो एउटा युगीन कुरा हो। पुँजीवाद समाप्त भएपछि यो बहुदलीय प्रणाली पनि समाप्त हुन्छ धरतीबाट। र अहिले हामीहरू चाहिँ 62-63 को जनक्रान्ति पछि हामी एउटा चाहिँ पुँजीवादी जनवादको नयाँ चरणमा आएका छौँ। यो पुँजीवादी जनवादी चरणको विशेषता भनेको नै बहुदली स्थापना हुनु, बहुदलीयको बिचमा प्रतिस्पर्धा हुनु हो र ती पार्टीहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ। तर कतिपय पार्टीहरू बढी मात्रामा दावेदारी गर्ने, दलाल पुँजीवादका वरिपरि घुम्ने, चक्कर काट्ने, अन्तर्राष्ट्रिय पुँजीवादको चाहिँ एक वा अर्को रूपमा चाहिँ पुच्छर जस्तो भएर हिँड्ने, उनीहरूका इन्ट्रेस्टको निम्ति चल्ने जस्ता क्रियाकलापहरू पनि कतिपयले गरिरहेका छन्। तर हामीले एउटा देशभक्तिको भावनालाई अगाडि बढाउँदै, लोकतन्त्रको भावनालाई अगाडि बढाउँदै, समृद्धिको भावनालाई अगाडि बढाउँदै, हाम्रो देशमा भएका गरिबीका समस्या, निरक्षरताका समस्या, अविकासका समस्यालाई समाधान गर्दै हामीले देशलाई अग्रगतितर्फ लानुपर्छ र विभिन्न पार्टीहरूले भूमिका खेल्ने भनेको राष्ट्रलाई अग्रगतितर्फ लाने, आवश्यक कुराहरूमा राष्ट्रिय एकता निर्माण गर्ने यी कामहरू गर्नुपर्छ। तर नेकपा एमालेको नेतृत्व गुट केपी ओलीको नेतृत्वमा 41 महिना शासन सत्तामा रहँदाखेरि यो राष्ट्रलाई बेथितीतर्फ लाने संविधान कुल्चिने के संसदलाई पटक पटक विघटन गर्ने त्यो पनि असंवैधानिक ढङ्गले विघटन गर्ने र मुलुकमा चाहिँ बेथिती कायम गर्ने शासन सत्तालाई केन्द्रीकृत गर्ने केन्द्रीकरण गर्ने भ्रष्टाचारलाई विभिन्न ढङ्गले प्रोत्साहित गर्ने आदि जस्ता कामहरू गरेको हुनाले यो मुलुकमा एउटा अस्थिरता पैदा भयो। त्यसका विरुद्ध हामीले लड्नु पर्यो, प्रतिगमनका विरुद्ध लड्नु पर्यो र अहिले हामीले एउटा गठबन्धनको सरकार बनाएका छौँ। हामी सबै पोलिटिकल पार्टीहरू एक ठाउँमा आएर लोकतन्त्रलाई बचाउनुपर्छ, संविधानलाई बचाउनुपर्छ र यो चिज बचायौँ र लोकतान्त्रिक प्रक्रियालाई बचायौँ भने मात्रै वास्तवमा मुलुकलाई अग्रगतितर्फ समाजवादतर्फ जानलाई पनि त्यसले मात्रै आधार तयार पार्छ। अरू कसैले गैर समाजवादी ढङ्गले विकास गर्न सकिन्छ भन्ने कसैले विश्वास गरेको छ भने उनीहरूलाई पनि कमसेकम लोकतान्त्रिक प्रक्रिया मार्फत अगाडि बढ्ने आफूलाई परीक्षण गर्ने प्रयोग गर्ने त्यो कुराको लागि पनि मद्दत गर्छ। त्यसो हुनाले अहिले हामीले एउटा गठबन्धनको सरकार निर्माण गरेर हामी अगाडि बढिरहेको एउटा नयाँ स्थिति छ यति बेला।
हजुर, अब यो स्थितिका बारेमा धेरै मानिसहरू जानकार छन् तर मूल कुरा चाहिँ कस्तो भने जसरी भनौँ न आवश्यकताहरू मुलुकको सम्बोधन हुनुपर्ने हो, दलहरू मार्फत जसरी मुलुक अगाडि बढ्नुपर्ने हो त्यो भएन। पहिला मुलुकै चाहियो, अब मुलुकै जोगाउनु पर्यो भन्ने नाराहरू पनि सुनिन थाले। अब किन भन्दाखेरि व्यापार घाटा बढेको बढै छ, कृषि उत्पादन घट्दो छ, उद्योगको संख्या हेर्ने हो भने संख्या बढेको छ, औद्योगिक उत्पादनहरूको अवस्था हेर्ने हो भने एकदमै घट्दो छ, आयात हेर्ने भने डरलाग्दो स्थिति छ। दलहरूले मूल रूपमा दलहरूको एउटा सामूहिकीकरण दलहरूको भूमिका यतातिर देखिनुपर्ने हो। हिजो यहाँले एउटा कार्यक्रममा पनि काठमाडौँमा भन्नुभएको छ कि होइन उद्योग र कृषिको विकास गर्नुपर्छ, तर त्यो नाराहरूमा मात्रै सीमित भयो। दलहरूको चाहिँ लाइनका लाइन दलका पछाडि कार्यकर्ताहरू जनताहरू देखिए तर जुन मुद्दाहरू उठाउनु पर्ने त्यो मुद्दा उठ्न सकेन भन्ने कुरा कहीँ न कहीँ उठिरहेको छ।
एकदम ठिक कुरा गर्नु हो। वास्तवमा चाहिँ नि अब हामीले विकास गर्न पाएनौँ किनभने बहुमत आएन भन्ने खालको गुनासो विगतमा धेरै भयो नि, तर एउटा पार्टीलाई नेपाली जनताले दुई तिहाई बहुमत दिएर केपी ओलीलाई प्रधानमन्त्री बनाउने एउटा परिस्थिति बन्यो। त्यसले 41 महिनासम्म शासन गर्यो, तर 41 महिनासम्म शासन गर्दा जनताका मुद्दाहरू, राष्ट्रका मुद्दाहरू, अहिले तपाईँले जुन उठाइरहेका कृषि क्षेत्रका मुद्दाहरू, उद्योग क्षेत्रका मुद्दाहरू, हाम्रा व्यापारिक क्षेत्रका मुद्दाहरू, अन्तर्राष्ट्रिय सम्बन्धका मुद्दाहरू, यी कुराहरूमा चाहिँ कुनै अग्रगति प्रगति गर्न सकेन, ठोस योगदान पनि गर्न सकेन। त्यसले गर्दाखेरि त्यो सरकारले गर्न नसकेको मात्रै होइन, त्यसले संविधान कुल्चिने काम गर्यो। संविधान कुल्चिएपछि संविधान नै अहिले हामीले यस्तो आधारको रूपमा अगाडि सारेका छौँ जसले यो मुलुकको स्थिरता र विकास समृद्धिको लागि एउटा आधार तयार पारेको छ। तर त्यो संविधानलाई नै कुल्चिन त्यसलाई समाप्त पार्ने कोसिस गरेपछि मुलुकमा एक खालको एउटा अस्थिरता जन्मियो। त्यो अस्थिरताले गर्दाखेरि उनको आफ्नै सरकार पनि गिर्यो, यी सारा ठाउँहरूमा अरू प्रदेशहरूमा पनि सरकार गिरे र यसरी जो कार्यपालिकाले व्यथिती सुरु गर्यो त्यो व्यथितीको प्रतिबिम्ब चाहिँ नि व्यवस्थापिकामा नि पर्यो र व्यवस्थापिकालाई दुई दुई पटक निमोठियो र पछि सर्वोच्च अदालतले पुनस्थापित गरेपछि पनि त्यो व्यवस्थापिकालाई चल्नै दिएन। त्यसलाई चलायो भने कुनै कुनै राम्रा नयाँ कुरा पपुलर कुरा आउलान् कि भन्ने डरले होला, तर चाहिँ त्यसलाई चल्नै दिएन, एक दिन पनि चल्न दिएन। नेकपा एमालेको नेतृत्व गुट, त्यसका कार्यकर्तालाई म दोष दिन्न हेर्नुहोस्, तर त्यसको नेतृत्व गुट चाहिँ संसदलाई देख्नै चाहँदैन। संसदलाई भयो निमोठिहाल्ने, सत्तामा गए निमोठिहाल्ने, प्रतिपक्षमा बसे चल्ने नदिए, उनको नीति भनेको त्यो देखियो। अब यसको प्रतिबिम्ब अहिले हेर्नुहोस् यो चाहिँ हाम्रो चाहिँ न्यायपालिकामा पनि देखा परिरहेको छ। न्यायपालिका जुन खालको एउटा सङ्कटबाट गुज्रिरहेको छ यो सङ्कटको चाँडोभन्दा चाँडो समाधान गर्नु जरुरी छ। राज्यका तीनवटा अङ्गहरूमध्ये एउटा अत्यन्त महत्त्वपूर्ण अङ्ग भनेको स्वतन्त्र न्यायपालिका हो। त्यो न्यायपालिकामा आज जुन खालका समस्या देखा परेका छन् त्यसमा कतिपय पार्टीहरू जस्तो अब एमाले त एउटा चाहिँ खुट्टिङ खेलेर हिँडिरहेको देखिन्छ, एमालेको नेतृत्व मजा लिइरहेको देखिन्छ, तर पाँच पार्टीको गठबन्धन सरकार दिन्छ, त्यो गठबन्धन सरकारको नेताको हैसियतले प्रधानमन्त्रीले तुरन्त कदम चालेर यो समस्याको समाधानमा ठोस भूमिका खेल्न सक्नुपर्छ। पोलिटिकल पार्टीले भूमिका खेल्न सकिएन, पोलिटिकल गाइडेन्स दिन सकिएन, राजनीतिक रूपले एउटा मार्गदर्शन राष्ट्रलाई दिन सकिएन भने मुलुक अगाडि बढ्न सक्दैन। त्यसकारणले पाँच पार्टीका नेताहरूले गम्भीरतापूर्वक सोच्नुपर्छ भन्ने कुरा म यो लोकप्रिय रेडियो नेपाल मार्फत पनि उहाँहरूलाई चाहिँ आग्रह गर्न चाहन्छु।
हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी मुलुकमा दलहरूको भूमिका, दलहरूका पछिल्ला गतिविधिले दिने दिशानिर्देश लगायतका विषयमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ एकीकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल। पूर्व प्रधानमन्त्रीज्यू, यहाँले जुन अवस्थाको चित्रण गर्नुभयो र आवश्यकताका बारेमा हामी अहिले छलफल गरिरहेका छौं, त्यो अवस्था र आवश्यकतालाई पूरा गर्ने सन्दर्भमा, यो अवस्थाबाट, विद्यमान अवस्थाबाट मुलुकलाई अगाडि बढाउने सन्दर्भमा, विकासकै सन्दर्भमा, संविधान कानूनको सन्दर्भमा, लोकतन्त्रको श्रीवृद्धिका सन्दर्भमा, यहाँहरूको गठबन्धनको कुरा एकातिर, यहाँहरूको पार्टीकै पनि अलिकति कुरा गरिदिनुहोस् न। कसरी यहाँहरू अगाडि बढ्नुहुन्छ, किनभने यहाँहरूको पार्टी अब भर्खरै निर्माणको क्रममा छ, तर यहाँहरूको लक्ष्य एकदमै ठूलो छ, जुन एमालेबाट पूरा हुन सकेन त्यो हामी पूरा गर्छौँ भन्नुभएको छ, तर संख्यात्मक रूपमा यहाँहरू कम हुनुहुन्छ।
अब यो संख्या त बिस्तारी बिस्तारी गुणमा परिणत हुँदै जान्छ, हरेक दिन यो गुणमा परिणत हुँदै गइरहेको अवस्था छ, संख्या विस्तार गरिरहेको छ, त्यो कुरामा हामी आफै लागिरहेका छौँ। अब हाम्रो चाहिँ भनाइ के हो भने यो देशमा हामीले 62-63 नै यति ठुलो जनक्रान्ति सम्पन्न गरिसकेपछि र हामीले जनताको भावना अनुरूप संविधान सभाबाट संविधान बनाइसकेपछि अब यो देशलाई आमूलचुल परिवर्तन गर्ने र समृद्धितर्फ अगाडि बढाउने ऐतिहासिक कार्यभार हाम्रा सामु छ। त्यसको लागि सबभन्दा पहिले हामीले कृषिमा क्रान्ति गर्नु पर्यो। कृषि क्रान्ति, कृषि क्रान्ति भनेर 72 वर्ष अगाडिदेखि हामीले बोल्दै आएका छौँ। त्यो कृषि क्रान्ति कसरी कृषिलाई आधुनिकीकरण गर्ने, यान्त्रिकीकरण गर्ने, सामूहिकीकरण गर्ने, कृषि क्षेत्रमा आधारित नयाँ नयाँ उद्योग धन्दाहरू कसरी निर्माण गर्ने, हामीसँग यत्रा विधि कच्चा पदार्थहरू निर्माण भइरहेका छन्, हरेक वर्ष उत्पन्न भइरहेको छ, तीलाई उद्योगमा कसरी रूपान्तरण गर्ने, यो चुनौती छ नम्बर एक। दोस्रो कुरा भनेको हामीले राष्ट्रिय औद्योगिकरण गर्नु पर्यो, यसमा राज्यको पनि भूमिका हुनुपर्छ अनि सहकारीको पनि भूमिका हुनुपर्छ, निजी क्षेत्रको पनि भूमिका हुनुपर्छ। निजी क्षेत्रलाई मात्र विश्वास गरेर अथवा भर परेर मुलुकको राष्ट्रिय औद्योगिकरण हुन सक्दैन। यो पश्चिमाहरूको नुस्काका आधारमा मात्रै कुनै पनि मुलुक समृद्धितर्फ जान सक्दैन, राम्रो देश पनि जान सक्दैन। र हामीले राज्यको भूमिकालाई पनि त्यही ढङ्गले अगाडि बढाएर लान सक्नुपर्छ र राष्ट्रिय औद्योगिकरण गर्न सक्नुपर्छ। हाम्रो देशमा जस्तो अब शिक्षा व्यवस्थालाई हामीले आमूलचुल परिवर्तन गर्न जरुरी छ, जनमुखी शिक्षा प्रणाली लागू गर्नुपर्छ। र अब समाजवादले भनेको कुरा भन्ने हो भनेदेखि त हामी समाजवादमा पुग्दा शिक्षा सम्पूर्ण जनताको लागि फ्री हुनुपर्छ र निशुल्क हुनुपर्छ, त्यस्तै स्वास्थ्यको क्षेत्रमा पनि निशुल्क हुनुपर्छ, हामी त्यो गराउँछौँ पछि गएर। तर अहिले हामी
ती सबै नाराहरू
धरातलबाट हामीले अगाडि बढ्नुपर्ने आवश्यकता छ।
हजुर, ती सबै नाराहरू पूरा गर्ने सन्दर्भमा त मुलुक आर्थिक रूपमा सम्पन्न हुन पर्यो। नाराहरू घोषणा पत्रहरूले मात्रै भएन, मुलुकमा यदि सरकारमा आउनुभन्दा अगाडि त सबैले यस्ता नाराहरू बनाउँछन्, तर सरकारमा गएपछि सबै त सरकारमा गइसके, नेपालका अहिले विद्यमान सबै पार्टीहरू सरकारमा गइसके विभिन्न हिसाबमा, तर सबैले प्रतिपक्षमा बस्दा अथवा चुनावका बेला ती घोषणा पत्रहरूमा सबैका आउँछन्, निशुल्क स्वास्थ्य, निशुल्क शिक्षा, तर सरकारको ढुकुटी बलियो हुन सकेका छैन, मुलुक बलियो हुन सकेका छैन, मूल कुरा त त्यो होला नि त होइन?
हो, मुलुकको अर्थतन्त्रको विकासका निम्ति नै मैले अघि पनि अलिकति संकेत गरेँ, हामीले हाम्रो कृषिमा आधारित अर्थतन्त्र छ, 70% करिब जनता अहिले पनि कृषिमा छौँ र त्यो कृषिमा रहेको जनसङ्ख्या नै हाम्रो देशको सबभन्दा ठुलो उत्पादक शक्ति हो। औद्योगिकरण हामीले गर्न सकेका छैनौँ र चाहिँ हाम्रो देशमा भएको पुँजीवाद भनेको दलाल किसिमको पुँजीवाद छ, विदेशी एकाधिकारमा व्यापारी उद्योगपति आदिको दलाली गर्ने, अलिकति नाफा खाने, अलिकति नाफा उनीहरूलाई दिने, त्यही ढङ्गले चलाउने खालको पुँजीवाद हामीसँग छ। त्यस कारण औद्योगिक पुँजीवाद विकास गर्नु पर्यो, उद्योग धन्दाहरू विकास गर्नु पर्यो, त्यसरी मात्रै राष्ट्रको उत्पादन बढाउन सकिन्छ र हाम्रो देशको अर्थतन्त्र बलियो बनाउन सकिन्छ। हाम्रो देशका साधन स्रोतहरू, जो प्राकृतिक साधन स्रोतहरू छन् तिनीहरूको योजनाबद्ध ढङ्गले विकास गर्नु पर्यो। जस्तो अहिले हामीले सिमेन्टमा राम्रै विकास गरिरहेका छौँ, तर तिनीहरूको संरक्षण गर्नु पर्यो राज्यले। ती सिमेन्ट उद्योगहरूलाई ध्वस्त पार्नुको लागि अनेक खालका षड्यन्त्रहरू चल्न थालेका छन्, त्यो रक्षा गर्नु पर्यो। हामीले जसरी अहिले चाहिँ यो पानी उद्योगहरू हामीले विकास गरिरहेका छौँ, हाइड्रो पावर प्रोजेक्टहरू विकास गरिरहेका छौँ, त्यसलाई अझै योजनाबद्ध ढङ्गले लानु पर्यो। सिङ्गो देश झलमल्ल बनाउने र अनि हामीसँग अतिरिक्त भएको बिजुली भारतलाई बङ्गलादेशलाई चिनलाई तलाई बेच्न सकिन्छ, त्यो बेच्ने र त्यहाँबाट चाहिँ अलिकति आर्जन गर्ने आदि जस्ता कामहरूलाई अगाडि बढाउनु पर्यो। हाम्रो देश संसारकै सबभन्दा एउटा चाहिँ सुन्दर देशभित्र पर्छ, पर्यटनको विकासका विराट सम्भावना छन्। अब 1 अरबभन्दा बढी हिन्दूहरू छन् दुनियाँमा, हामीसँग यत्राधिनी हिन्दूका सांस्कृतिक कलाहरू छन्, हामीसँग अब कैयौँ अरब बुद्धिस्टहरू छन् संसारमा, हामीसँग लुम्बिनी जस्तो थलो छ, उनीहरूलाई आकर्षित गर्न सक्ने विराट विराट सम्भावनाहरू छन्। तर सरकारको नेतृत्व गर्ने जो मान्छे हो अलिकति लामो समय अलिक स्थिर भएर काम गर्न सक्ने अवस्थामा पुग्ने प्रधानमन्त्रीहरूले भिजन बनाउन नसक्नु, देशलाई ठिक ढङ्गले परिचालन गर्न नसक्नुको कारणले हामी अहिले पछि परेका छौँ। 62-63 परिवर्तनपछि नै यो संविधान बनाइसकेपछि एउटा राम्रो ऐतिहासिक अनुकूलता हामीले प्राप्त गरेका छौँ। अब आगामी चुनावमा नेपाली जनताले बुद्धि पुर्याएर एउटा सही ढङ्गले चाहिँ मुलुकलाई अगाडि बढाउन सक्ने पार्टीलाई उहाँहरूले छान्न सक्नुपर्छ, त्यो छान्नको लागि हामीले आग्रह गर्न सक्नुपर्छ, त्यो चेतना हामीले राष्ट्रव्यापीमा फैलाउन सक्नुपर्छ र नयाँ सक्षम नेतृत्व खडा गरेर मुलुकलाई चाहिँ अग्रगति विकास रूपान्तरणको दिशामा तीव्र रूपले अगाडि बढाउँदै समाजवादका आधारहरू तयार पार्ने काममा हामी जानुपर्छ।
अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ, यहाँलाई एउटा अन्तिम जिज्ञासा छ। 2046 सालको आन्दोलनमा पनि यहाँ नेतृत्व पंक्तिमै हुनुहुन्थ्यो, त्यसै गरी 62-63 आन्दोलन पछिको एमाले नेतृत्व यहाँले नै लिनुभयो, यहाँ नै अध्यक्षमा निर्वाचित हुनुभयो। अब अहिले फेरि यहाँहरू नयाँ पार्टी गठनको प्रक्रियामा हुनुहुन्छ, पार्टीहरूका गतिविधिहरूमा आम सहभागिता देखिएको छ, ठूलो संख्याका मानिसहरू देखिएको छ, ती कुराहरू आम संचारका माध्यमहरूमा पनि आएका छन्, सबैले थाहा पनि पाएका छन्। तर पासपोर्ट बनाउने ठाउँमा, विदेश जाने लाइनमा 18 वर्षका 19 वर्षका उमेरका किशोर किशोरीहरू लाइनमा छन्, उनीहरूको विभिन्न खालका दुःख दर्दहरू छ, ती कुराहरू भन्दा बढी 18 वर्षका या 19 वर्षका मान्छे एमालेको प्रतिनिधि भयो, काँग्रेसको प्रतिनिधि भयो भन्ने कुराहरू आम संचारमा बढी छाइरहेको छ। अब मुलुकको निर्माण गर्ने नीति निर्माता तह, राजनीतिक नेतृत्वले यो कुरालाई कसरी लिनुपर्ला, अन्त्यमा भनिदिनुहोस् न।
वास्तवमा हरेक पार्टीले आफूलाई लोकतान्त्रिक जगमा उभ्याउन सक्यो र एउटा चाहिँ मूल्य मान्यतामा उभ्याउन सक्यो, आम जनताको हित अनुकूल उभ्याउन सक्यो भने मात्रै त्यसले अग्रगतितर्फ जाने जनताको इच्छा आकाङ्क्षालाई नेतृत्व गर्न सक्छ। अहिले जस्तो नेकपा एमालेको नेतृत्व गुटलाई तपाईँले हेर्नुभयो भने चितवनमा एउटा कुम्भ मेला गर्यो, गोदावरीमा एउटा कुम्भ मेला गर्यो, त्यो गोदावरीको कुम्भ मेलाले विधान अधिवेशन भनेर विधान पारित गर्यो, तर त्यो विधानको अक्षर सुक्न नपाउँदै चितवनमा पुग्ने बित्तिकै अहिले फेरि त्यो विधान चाहिँ संशोधन गर्न पुग्यो। त्यो विधान अधिवेशनको के काम, विधान अधिवेशनले पारित गरेको जुन चाहिँ पदाधिकारीहरू थिए ती पदाधिकारीहरू पनि अहिले परिवर्तित भए, पदाधिकारी थपिए, 2 उपाध्यक्ष 2 उपमाथि थप्ने खालको काम भयो। त्यो विधान अधिवेशनको के काम, केन्द्रीय कमिटीमा 225 संख्या राख्ने भनेर विधान अधिवेशनले पारित गर्यो, तर अहिले फेरि 301 पुर्याउने भनेर चितवनको जम्बुरीले अर्को निर्णय गर्यो। त्यो विधान अधिवेशनको के काम, केन्द्रीय कमिटीमा त्यस्तो खालको काम गर्यो, पोलिट ब्युरो राख्ने नराख्ने भने अहिले फेरि पोलिट ब्युरो राख्ने भनेका छन्। र सबभन्दा खतरनाक कुरा चाहिँ के हो भने अहिले त्यो जम्बुरीबाट चाहिँ जति पदाधिकारी एमालेका चुनिने हुन् त्यो पदाधिकारीले चुन्ने सारा अधिकार चाहिँ अब केपिओलीलाई दिइयो र नेकपा एमालेभित्र राजतन्त्र पुनस्थापित भयो, केपिओलीलाई एक किसिमको
राजको भूमिका मैले मैले सोधे।
यो कारणले गर्दाखेरि हेर्नुहोस् अहिलेसम्म पार्टीले ठिकसँगले नेतृत्व गर्न नसक्नुको कारण त्यो हो। त्यस कारणले राष्ट्रको वस्तुगत जगमा उभिएर एउटा चाहिँ ठोस योजना बनाएर भिजन बनाएर मुलुकलाई अगाडि बढाउने कुराहरूमा प्रतिबद्ध भएर अगाडि नबढुन्जेल मुलुकलाई अग्रगतितर्फ लान सकिँदै छैन।
खनालज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल। अन्तरसम्वादमा हामीसँग कुराकानी गर्नुहुँदै अन्तरसम्वादको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र शंकर भण्डारी सहित म सन्तोष रेग्मी विदा हुन्छु। हवस्त, नमस्कार।